طبعا أما بعد فقال الله سبحانه وتعالى في كتابه الكريم ولقد آتينا موسى الكتاب فلا تكن في مرية من لقائه وجعلناه هدى لبني إسرائيل وجعلنا منهم أئمة يهدون بأمرنا لما صبروا وكانوا بآياتنا يوقنون صلوات. ہم انشاءاللہ خدا کی مدد اور تائید کے ساتھ امیدوار ہیں کہ آپ حضرات کی خدمت میں جو خمسہ مجالس ہے جس کی ایک مجلس کل گزر چکی اس میں جس عنوان کو ہم نے منتخب کیا اور خدا ہمیں توفیق عنایت فرمائے کہ ہم اس موضوع کا کچھ حق ادا کر سکیں تو وہ موضوع ہے معرفت کردار امام حسین علیہ السلام اور اس کے لیے ہم نے جن آیتوں کو بطور سرنامہ کلام منتخب کیا وہ سورہ سجدہ کی دو آیتیں ہیں 23 اینڈ 24 اور ان آیتوں کی خاص بات یہ ہے کہ ان میں خدا نے کتاب اور امامت دونوں کا ذکر کیا ہے کہ ہم نے موسیٰ کو کتاب دی جو کہ ہدایت ہے ان کی قوم کے لیے امت کے لیے اور اس کتاب کے ساتھ کتاب دینے کا مقصد یہ ہے کہ جس تک وہ کتاب پہنچے وہ اپنے رب کی لقاء یعنی اپنے رب سے ملاقات کے لیے تیاری کر لے اس بارے میں کسی شک و شبے کا شکار نہ رہے اور خدا نے جبکہ امت میں سے کچھ افراد ایک گروہ اپنے آپ کو اہل بنا لیتا ہے صبر کی بنا پر اور آیات خدا پر یقین کرنے کی بنا پر تو خدا پھر ان کو ائمہ عطا کرتا ہے ائمہ کی اپنی صفات بھی یہی ہوتی ہیں اور اس کا بہت ایک اعلیٰ معیار پر وہ فائز ہوتے ہیں لیکن امت بھی اسی وقت امام سے فائدہ اٹھا سکتی ہے اور اٹھانے کے قابل ہوتی ہے کہ جب ان میں صبر اور آیات الہیہ پر یقین والی صفات پائی جائیں تو یہاں سے خود ہمیں امام حسین علیہ السلام کے حوالے سے اور امام حسین علیہ السلام کے قیام آپ کے اصحاب آپ کے مخالفین آپ کے دشمن کیونکہ سب پورا ایک نظام ہے یہ ایک پورا ایک نیٹ ورک ہے جیسے آپ کہہ لیں کہ کربلا ایک بہت بڑا کمپلیکس ہے کہ جس کے اندر بہت سارے لوگ اور افراد موجود ہیں اور ان کے اپنے اپنے کردار ہیں اور نظر آتے ہیں تو ان تمام کی ایکسپلینیشن ہمیں اس روشنی میں مل رہی ہوتی ہے کہ لوگ یعنی امام کا اصل کردار کیا ہوتا ہے امام کون ہوتا ہے کس طرف بلاتا ہے اس کی دعوت کا اصل مقصد کیا ہے اس کی دعوت پر لبیک کہنے والے لوگوں کے لیے باقاعدہ ایک کردار کی ریکوائرمنٹ ہے کہ ہم نے اگر آج تک اس بات کو نہیں سوچا تو ہمارے لیے اس کی اوپر تفکر کرنا ضروری ہے کہ جو لوگ امام حسین علیہ السلام کے ساتھ آئے وہ کیوں آئے اور کیوں آپ کے ساتھ تھے اور ایک جو بہت بڑی تعداد میں تقریباً پوری امت مسلمہ آپ کے ساتھ نہیں تھی تو کیوں نہیں تھی جبکہ ہم دیگر ائمہ علیہ السلام یعنی تیسرے امام کے بعد ہمیں ظاہراً ایسی مثال نہیں ملتی ہے کہ جس میں کسی امام نے باقاعدہ پوری امت کو اس بات کی دعوت دی ہے کہ میری نصرت کرو طلب کیا ہے اپنی نصرت کے لیے اور پھر اس طلب نصرت کے باوجود یہ 50-60 آدمیوں کا خالی آنا چیمانی دارت क्या वजह थी इसकी, इतने लोग क्यों बाहर रहे, क्यों वो इस नुसरत के दायरे में शामिल नहीं हो सके, ये तमाम की तमाम चीज़ें बहुत ज़्यादा लम्हे फिक्रियाँ हैं। ये हमारे लिए थॉट प्रोवोकिंग है, हमारी सोच और फिक्र के भी नए मराहिल को जन्म देती हैं और हमें हमारे लिए हमारी ज़िंदगियों के भी बहुत बड़े बड़े असबाक और लेसन्स इनमें पोशीदा और मुजमर हैं। तो इसी नीयत के साथ हस्बे तौफीक के जितना कुछ हो सके, क्योंकि मजलिस का जो फोरम है ज़ाहिर है कि दो तीन वजूहात की बिना पर काफ़ी महदूदियत का तकाजा करता है, कि अगर हम चीज़ों को बहुत ज़्यादा फैला लें या यानी कि जैसे कि इस मौजू में काफ़ी वो है और मैं सिलसिले की 14th स्पीच अगर उसमें देखा जाए, अगरचे कि मेरी पूरी कोशिश है कि आपको ये चीज़ फील ना हो कि ये एक सीरीज़ है, लेकिन बहुत फैलाव है इस मौजू का और इसमें गहराई में जाने की भी बहुत गुंजाइश है। लेकिन अगर हम इन दोनों बातों की तरफ चले जाएं तो फिर जाहिर है कि बहुत सारे लोग ये नहीं यूँ समझ लें कि कनेक्टिविटी से आउट हो जाएंगे, तो उसको भी समेटना है, उसको भी मद्देनज़र रखना है इन तमाम रिक्वायरमेंट्स को, और एक मारिफत की बात भी इंशाअल्लाह पहुंचानी है। तो कल हमने किरदार इमाम हुसैन अलैहिस्सलाम के हवाले से जिस पहलू को आपके सामने रखा था वो है अपनी रज़ा को रज़ाए खुदा पर क़ुर्बान कर देना, और फिर हमने इस बात का भी जायज़ा लेने की कोशिश की थी कि लोगों की अक्सरियत ऐसा क्यों नहीं कर पाती, और उसके लिए मैंने इमाम हुसैन अलैहिस्सलाम के एक जुमले से आपके सामने वजाहत की थी कि इमाम अलैहिस्सलाम फरमाते हैं कि जो भी अपने काम को, अपने मसले को, अम्र को मासीयत खुदा की राह से हासिल करना चाहेगा तो वो कभी नहीं पहुंच पाएगा अपने नतीजे और अंजाम तक, उसे नाकामी और नामुरादी का मुंह देखना है। और सबसे बड़ी गलतफहमी लोगों के दिमाग में यह है कि वो अपनी ज़िंदगी की कामयाबी और उससे बड़ा मसला ये कि खुदा के राज़ी होने को का जो मेयार बनाते हैं, जिस चीज़ को पैरामीटर करार देते हैं, वो दुनियावी वसाइल और असबाब और माल और दौलत में इंक्रीमेंट और ज़्यादती है। ये हकीकतन शैतान का खोदा हुआ एक गढ़ा है जिसमें कोई भी इंसान मुसलमान या गैर मुसलमान गिरता है अगर उसने इस क़स्म के किसी नज़रिए को कबूल किया। तो ये एक बहुत अहम बात है जिस पर हमने कल तफसील से रोशनी डाली और मैंने आपकी खिदमत में इस बात को अच्छे तरीके से अर्ज़ कर दिया था कि कामयाबी अम्र का हुसूल यानी इंसान के ज़िंदगी का मसला उस वक्त हल होता है जब हम आलमे आखिरत में या बरज़ख में एक कामयाब इंसान की हैसियत से दाखिल होने के लायक हो जाते हैं, चाहे माले दुनिया हमारे पास हो या ना हो, इररिस्पेक्टिव, इससे फ़र्क नहीं पड़ रहा होता है। और उसकी बहुत सारी मिसालें हैं हमारे सामने, जो मिसाल मैं बहुत ज़्यादा मैं जिसको दोहराता हूँ और मुझे बहुत ज़्यादा पसंद है वो जनाब अबू ज़र रिज़वानुल्लाह अलैह उनकी मिसाल है, कि जो बेहतरीन है मिसाल है इस बात को समझने के लिए कि इंसानी ज़िंदगी की कामयाबी क्या चीज़ होती है और किन उमूर पर उसका दारोमदार है। तो इसी में अब जाहिर है कि ये मैंने दो तीन जुमले तकरीबन मैं हर उसमें आपको थोड़ा सा कि ताकि पिछली गुफ्तगू से आप कनेक्ट हो जाएं, इस नीयत से दो तीन जुमले मैं दोहरा दिया करूँगा ताकि बात हमारी कहाँ से चली थी और अब कैसे आगे जाएगी वो आप उससे डिसकनेक्ट ना हो जाएं। तो ये हमने बात की और फिर हमने इस बात को देखा कि रज़ाए खुदा, खुदा की बारगाह में तस्लीम हो जाना, राज़ी हो जाना, खुदा को अपने ज़िंदगी के उमूर सौंप देना, یہ درحقیقت اسی وقت پاسبل ہوتا ہے جب انسان محبت دنیا کو چھوڑ کر اور خدا کی محبت کو اپنے قلب میں، اپنی ذات میں، وجود میں کلٹیویٹ کرنے کی ایفرٹ کرتا ہے۔ یہ اسی وقت پاسبل ہوتا ہے کہ جیسے امام علیہ السلام نے بھی، چھٹے امام نے فرمایا تھا کہ حل الدین الا الحب، کہ دین جو ہے وہ محبت کے سوا کسی اور چیز کا نام نہیں ہے، کہ دین کی بنیاد حقیقتاً محبت پر ہے۔ لیکن یہ ہمارے اوپر افسوس ہے کہ ہم نے دین کی بنیاد کو محبت سے ہٹا کر مطلب پر لے آئے ہیں، یعنی ہم نے اپنے دین کا جو پیوٹ ہے وہ محبت سے ہٹا کر مطلب پر لا کے کھڑا کر دیا ہے۔ یعنی کیا مطلب؟ کہ ہمیں مطلب ہے جنت سے، ہمیں مطلب ہے جہنم سے بچنے پر، اس سے زیادہ ہمیں کسی بات کی فکر نہیں ہے۔ ایون اب یہ بات ہمارے لیے قابل غور ہے کہ اگر خدا ہم سے یہ کہے، ہمیں کوئی ایسی گارنٹی دے کہ میں نے تمہیں جہنم سے آزاد کر دیا، میں نے تم پر جنت دے دی تمہیں، جیسے دنیا کی زندگی ہے کہ دنیا کی زندگی میں اتنی نعمتیں خدا نے بن مانگے دے دی ہیں، اسی طریقے سے بغیر عمل کیے ہم نے تم کو جنت دے دی، کتنے لوگ ہیں کہ پھر بھی وہ خدا کی عبادت کریں گے، کتنے لوگ ہیں کہ پھر بھی خدا سے تعلق رکھنے کو وہ اپنی زندگی میں اہمیت دیں گے۔ یہ فرق ہے محبت اور مطلب کے درمیان، کہ جو انسان دین کو مان رہا ہے، خدا کو مان رہا ہے مطلب کی بنا پر، وہ جب مطلب پورا ہو گیا بات ختم ہو گئی، قصہ ختم ہو گیا۔ لیکن جس کے دین کی بنیاد محبت پر ہے تو اس کا خدا سے تعلق جنت تک نہیں ہے، بلکہ اس کا خدا سے تعلق ابدی اور دائمی اور سرمدی ہے، کبھی نہ ختم ہونے والا تعلق۔ تو یہ وہ تمام ہیں، اور جب انسان کے دین کی بنیاد محبت قرار پاتی ہے تبھی وہ ایسے کام کرنے کے لائق ہوتا ہے کہ جو ہمیں شہدائے کربلا علیہ السلام کے ذریعے سے نظر آتے ہیں۔ کیونکہ یہ جو فرق ہے نا، یہ زندگی میں دکھتا ہے، یہ فرق زندگی میں نظر آتا ہے، یہ خالی باتوں کی حد تک نہیں ہے کہ جو بات، جو گفتگو ہم کر رہے ہیں، جو مطالب پیش کر رہے ہیں، یہ تمام کے تمام انسان کی لائف میں، انڈیویژول اور اجتماعی زندگی میں یہ تمام چیزیں ریفلیکٹ ہوتی ہیں۔ تو اس میں دو باتیں بس یاد رکھیے گا، اور میں اب اس کے بعد آگے چلوں، کہ اگر آپ کو اس بات کو دیکھنا ہے، جانچنا ہے کہ خدا مجھ سے راضی ہے یا نہیں ہے، اور میں دین کے صحیح اور صحت مند رستے پر قائم اور باقی ہوں یا نہیں ہوں، تو کم از کم دو معیار، اور بھی ہیں لیکن کم از کم دو پیرامیٹرز یا سٹینڈرڈز کو اپنے مد نظر رکھیں، ہمیشہ اس پر اپنے آپ کو تولتے رہیں اس ترازو پر۔ پہلا سٹینڈرڈ کیا ہے؟ کہ آپ کو دین کی حقیقت کی بصیرت مل رہی ہے یا نہیں، اور یہ جو بصیرت ہوتی ہے نا حقیقت دین کی، دین کی گہرائی کی، یعنی اور میں اگر اس کو زیادہ آسان کر دوں کہ جب آپ قرآن کریم کی تلاوت کرتے ہیں تو کیا قرآن کریم کی آیتیں آپ کے سامنے کھلتی ہیں، روشن ہوتی ہیں، اس کی معنویت آپ کے اوپر روشن ہوتی ہے؟ نہیں ہوتی۔ یہ وہ بصیرت ہے جو خدا کی طرف سے، اور یہ خدا کی طرف سے عطا ہوتی ہے یہ چیز، اور اس بات کا ثبوت ہے کہ ہم خدا کے علم میں یا خدا کے ریڈار میں ایگزسٹ کرتے ہیں، خدا کی توجہ ہمارے اوپر ہے، ہمارے دین کی قبولیت خدا کی بارگاہ میں ہے۔ اس کی سب سے بڑی نشانی کیا ہے؟ کہ اس بندے کو خدا کی بارگاہ سے حقیقت دین اور حقیقت زندگی کی بصیرت اور آگہی نصیب ہوتی رہتی ہے، اور اس میں اضافہ ہوتا رہتا ہے کنٹینولی۔ یعنی جیسے دیکھیں، میں آپ کو ایک جملے میں جو بات شاید ہم زیادہ اس ریفرنس سے اچھے طریقے سے سمجھ جائیں کہ ہم الحمدللہ جو شیعان اہل بیت علیہ السلام ہیں، کہ ہماری ایک جو بہت بڑی پہچان ہے اور ہماری بہت بڑی صفت ہے کہ جب خاص طور سے امام علی علیہ السلام کی فضیلت کا ذکر آتا ہے تو ہمارے چہروں پر خوشی آ جاتی ہے، ہم اپنی ذات میں ایک مسرت سرور فیل کرتے ہیں، اور اسی طریقے سے جب امام حسین علیہ السلام کی مصیبت اور پریشانی کا ذکر ہوتا ہے تو ہم افسردہ اور ملول ہو جاتے ہیں اور ہماری آنکھوں سے آنسو بہنا شروع ہو جاتے ہیں۔ تو یہ کس بات کا، یہ ایک ایفیکٹ ہے نا کہ جو شیعہ ہونے کی بنا پر ہمارا جو رشتہ ہے اہل بیت علیہم السلام سے، اس کا ایک باقاعدہ عملی نتیجہ ہے جو ہم اپنی ذات میں دیکھتے ہیں۔ تو اسی طریقے سے خدا سے اور دین سے کنیکٹ ہونے کا کوئی عملی نتیجہ نہیں ہے، کیا وہ خالی باتیں ہیں؟ کیا وہ خالی کوئی گفتگو ہے کہ جو انسان کر کے گزر جائے اور فارغ ہو جائے؟ اس کی وجہ سے کچھ نہیں ہوتا کیا؟ کہ جب انسان خدا سے مربوط ہوتا ہے، خدا سے واصل ہوتا ہے، خدا کی طرف سے فیوضات اور رحمتیں اس پر نازل ہوتی ہیں تو اس کے بھی اثرات ہیں، اور وہ اثرات کیا ہیں؟ دو ہیں، کہ انسان کی حقیقت دین کے بارے میں بصیرت مسلسل بڑھتی چلی جائے، گہرائی، کلام خدا سے تعلق، کلام خدا کی معرفت، کلام خدا میں تفکر، تدبر، تعقل، یہ توفیق بڑھتی چلی جائے، اضافہ ہوتا چلا جائے۔ اور دوسری بات، دوسری بہت بڑی نشانی کیا ہے؟ ذکر خدا کی حلاوت اور مٹھاس انسان اپنے وجود میں محسوس کرے، کہ جب ہم ذکر کریں، قرآن پڑھیں، دعا کریں، معصومین کے کلمات کو دہرائیں، تو ہم اپنی ذات میں ایک لذت، سرور، اور بلکہ جو اہل معرفت جو جملہ کہتے ہیں کہ یہ مٹھاس بعض اوقات اتنی زیادہ ہو جاتی ہے کہ زبان پر بھی آتی ہے، انسان اپنی زبان پر بھی اس مٹھاس کو اور حلاوت کو محسوس کرتا ہے۔ یہ علامت ہے، یہ دو علامتیں کم از کم جن پر آپ اپنے آپ کو پرکھ سکتے ہیں کہ جب ہم ذکر خدا کرتے ہیں تو ہماری حالت کیا ہوتی ہے، کہ ہم اس بارے میں اکتا جاتے ہیں، ہمارا دل چاہتا ہے کہ اس حالت کو جلدی سے ختم کریں، یا اس حالت میں ہمیں ایک لذت اور سرور اور مٹھاس محسوس ہوتی ہے۔ ایک صلوات پڑھیے گا، محمد و آل محمد۔ تو یہ ایک پہلو جس کی طرف ہم نے اشارہ کیا کہ امام حسین علیہ السلام کے کردار عزیز و عظیم میں ہمارے لیے جو بہت بڑا درس اور سبق ہے اور عملی نمونہ اور مظاہرہ ہے، وہ یہ کہ اپنی رضا کو کیوں کر رضا خداوندی پر قربان کیا جاتا ہے، اور اس کے انسان کو کیا نتائج وصول ہوتے ہیں، کیا نتائج حاصل ہوتے ہیں۔ اس کے بعد اب آج ہم گفتگو کو آگے بڑھاتے ہوئے ایک اور پہلو جو امام حسین علیہ السلام کی سیرت میں بہت یعنی کہہ لیں کہ بہت اسٹرانگ پہلو ہے، یہ بہت مضبوط آپ کے کردار کا ایک جہت ہے، اور وہ ہے کہ آپ کے کردار میں وہ ایسنس موجود ہے کہ جس کی بنا پر حق صرف ظاہر نہیں ہوتا، حق محفوظ نہیں رہتا، بلکہ حق جو ہے وہ قائم اور دائم بھی ہوتا ہے۔ یعنی امام حسین علیہ السلام کے کردار اور آپ کی زندگی میں اور آپ کے قیام اور آپ کی قربانی کے نتیجے میں جو چیز سامنے آئی وہ ادامہ حق ہے، یعنی حق کا قائم و دائم ہونا ہے، کہ جس چیز کو، جس حق کو مٹانے کے لیے بنو امیہ نے قیام کیا تھا، جس چیز کو صفحہ ہستی سے وینش کر دینے کے لیے انہوں نے پوری پلاننگ کی تھی، حکومت پر قبضہ کیا تھا، اور ہر طریقے سے اسباب اور وسائل کو بروئے کار لائے تھے اور ظاہراً کامیاب بھی ہو گئے تھے، لیکن امام حسین علیہ السلام کے قیام کا نتیجہ یہ ہے کہ وہ باطل مٹ گیا، وینش ہو گیا، ختم ہو گیا، ایلیمینیٹ ہو گیا، اور یعنی ان کے باطل اثرات میں ایلیمینیٹ ہونے کا مطلب میرا یہ نہیں ہے کہ باطل از خود ختم ہو گیا، لیکن باطل ایلیمینیٹ ہونے سے میرا مطلب یہ ہے کہ آج ساری دنیا اس بات کو پہچانتی ہے کہ امام حسین حق پر ہیں اور امام حسین کس حق کے نمائندے ہیں، اس میں کسی کو شک نہیں ہے. یعنی ہر وہ انسان جو تھوڑی سی بھی دقت کرے گا یہ معاملہ روشن ہے، اور اسی طریقے سے اس امر میں بھی کسی کو شک نہیں ہے کہ امام حسین کے آنے والے جتنے بھی مقابلے میں تھے وہ سب کے سب باطل پر تھے، اور ان کی تمام کام اور ان کی زندگیاں نحوست اور لعنت سے دوچار ہوئیں. اچھا، یہاں پر جب میں آپ کی خدمت میں ایک بات یہ عرض کر رہا ہوں کہ اس بات کو ظاہر ہے کہ ہم سب آبزرو کرتے ہیں، یہ کوئی جو بھی بات میں عرض کر رہا ہوں کہ بہت انوکھی یا ایسی بات نہیں ہے جو آپ نے نہ سنی ہو، لیکن ان تمام باتوں میں کچھ پہلو ایسے ہیں کہ جن پر ہم کم غور کرتے ہیں، اور اسپیسیفکلی ان کا تعلق ان جہات سے ہوتا ہے کہ جہاں پر جب بات آتی ہے نا کہ ہم کیسے اس ساری چیز کو ریپلیکیٹ کریں، کہ جو کام امام حسین علیہ السلام نے انجام دیا یا جو اچیومنٹ امام حسین علیہ السلام نے انجام دی، اگر ہم اس فکر کو قبول کریں کہ وہ امام حسین کے کام اس بات یعنی اس لیے تھے کہ آنے والی نسلیں اور خاص طور سے آنے والے مومنین ان کو ایمولیٹ کریں، ریپلیکیٹ کریں، تو پھر یہ تمام کے تمام امور ہمیں زیادہ دقت میں اور گہرائی میں جا کر تجزیے اور انالیسس پر مجبور کرتے ہیں. کہ اگر ہم خالی اس بات پر راضی ہونے کو تیار نہیں ہیں کہ ہم نے ہاں ایک بات کہہ لی، سرسری طور سے گفتگو کر لی، سطحی بیانات دے دیے اور بس بات ختم ہو گئی، ہم خوش ہو گئے اپنے جگہ پر کہ ہم نے امام حسین کی فضیلت بیان کر دی، نہیں، اگر ہم اس سے آگے بڑھ کے یہ سمجھیں کہ یہ اسوہ حسنہ ہے، یہ ایک سیرت طیبہ ہے، اور جو بھی اسوہ اور سیرہ ہوتی ہے کہ جس کو ہم آنر کرتے ہیں، جس کی ہم قدر کرتے ہیں، تو وہ خالی تعریف کرنے کے لیے نہیں ہوتی بلکہ وہ دہرانے کے لیے ہوتی ہے، وہ عمل کرنے کے لیے ہوتی ہے. اسے ہر نسل کو چاہیے کہ اپنے اندر زندہ کرے. یہ اس سیرت کا اور اسوے کا تقاضا ہے کہ اگر ہم واقعاً اس کو اہمیت دیتے ہیں اور اس کو قابل قدر جانتے ہیں. تو امام حسین علیہ السلام کا یہ کام کہ آپ کے قیام کی بنا پر حق قائم اور دائم ہوا، اور جو لوگ بھی آپ کے سامنے موجود تھے، جو آپ کے مقابلے میں آئے تھے، جو آپ کے مشن کو، آپ کے عمل کو مٹانے کے درپے تھے، وہ سب کے سب خود مٹ گئے، ختم ہو گئے. یہ کیسے ہوتا ہے؟ اب جب ہم اس جگہ پر آئیں گے نا کہ یہ کیسے ہوتا ہے، کیونکہ یعنی یہ کس طریقے سے ہوتا ہے کہ 70 لوگوں کا ایک چھوٹا سا گروپ جو کہ 20-25 ہزار کی ایک فوج کے مقابلے میں آتا ہے اور مقتول ہو جاتا ہے، قتل ہو گئے، اور اس کے بعد ان کے جو پسماندگان ہیں وہ قیدی بنا لیے جاتے ہیں، ان کو نعوذ باللہ غلاموں کی طریقے سے بازاروں میں پھرایا جاتا ہے. لیکن اس کے بعد یہ پوری کی پوری ٹائڈ ریورس کیسے ہوتی ہے؟ وہ کون سا نظام ہے جو اس میں کام کر رہا ہے؟ وہ کون سی چیز ہے کہ جو اس مقتول کی یاد کو انسانیت میں باقی رکھ دیتی ہے، اور جو فاتحین تھے وہ لعنت اللہ علیہ و لعنت زدہ ہو جاتے ہیں؟ یہ سب کیسے ہوتا ہے؟ क्या इसके पीछे कोई निज़ाम काम कर रहा है, या ये बस एक ऐसी कोई बात है कि जैसे हम कह लें कि एक चीज़ है, हो गई हो गई। अच्छा, मैं इसके हवाले से आपको एक दो बातें और भी बताऊं कि इमाम हुसैन अलैहिस्सलाम के क़याम के बाद विद इन 100 ईयर्स, या उससे भी कम कर लें विद इन 75 ईयर्स, दो क़याम अहले बैत की तरफ से और भी हुए हैं। आपको पता होगा, एक जनाब जैद का हुआ है, जैद जो इमाम है ज़ैनुल आबिदीन अलैहिस्सलाम के बेटे थे, वो भी इंतहाई मज़लूमाना तरीक़े से शहीद हुए। उनके साथ भी यही मामला था कि 88 आदमी थे, आखिर में रह गए थे। सब लोगों ने उनसे बेवफाई की जिन्होंने उनसे वफ़ादारी का यकीन दिलाया था। 88 पर्सन्स थे और वो भी बड़ी शुजात के साथ, बहादुरी के साथ शहीद हुए। उसके बाद जब बनू अब्बास ने हुकूमत पर कब्ज़ा किया है तो इमाम हसन अलैहिस्सलाम की औलाद बेदर्दी के साथ कत्ल की गई है, और वो ऐसा सानहा था और ऐसा वक्त था कि जिसके बारे में इमाम सादिक अलैहिस्सलाम के लिए कहा जाता है कि आपने जब उन हालात को मुलाहिज़ा किया है तो आप शदीद बीमार हो गए हैं, कई दिन तक आपको शदीद बुखार रहा है, इतने आप सदमे से, अब उसकी कैफियत से आप अजियत में थे कि जब आपने उन हालात को मुलाहिज़ा किया है जिसमें नफ्स ज़किया जो कहलाते हैं, अब्दुल्ला महज हैं, ये सारे नाम जो इमाम हसन अलैहिस्सलाम के पोते और परपोते जो थे, वो असरात यकीनन तारीख के अंदर वो एक मज़लूमाना शहादतें हैं, लेकिन करबला वाला असर है कहीं पर। करबला का असर इमाम हुसैन के क़याम का असर किस बिना पर है, जबकि इमाम हुसैन अलैहिस्सलाम की जो शहादत वाक़ई हुई है वहाँ पर अगर हम देखें तो वहाँ पर कोई भी इस तरीके से कोई लोग मौजूद नहीं थे, सहरा में हुआ है, वहाँ पर इस तरीके से लोग बहुत ज़्यादा विटनेसेस भी नहीं थे सिवाय वही उन फ़ौजियों के, तो ये काम कैसे होता है। इस पर अगर हम गौर करें तो यहाँ से हमें फिर इमाम हुसैन अलैहिस्सलाम के ही किरदार की एक नई मारिफत अता होती है, अगर हम यहाँ पर इस बात को देखने की कोशिश करें कि ये कैसे होता है और ये क्यों कर हुआ। और ये एक ऐसा काम है कि जो आज हम खुद विटनेस करते हैं और हर नस्ल इसकी गवाह इस काम के होने की। तो देखें, मैं इसको थोड़ा सा, हमारी गुफ्तगू का अंदाज़ और पैटर्न क्या होगा कि हम जब कोई भी उसूल समझने की बात करते हैं तो उसूल को समझने के हवाले से हमारा मेन सोर्स होना चाहिए किताब खुदा वही इलाही, क्योंकि उसमें हमारे लिए तमाम उसूल और कवायद और कवानीन और प्रिंसिपल्स और रूल्स मौजूद हैं। तो उसूलों को बग़ैर क़ुरान के समझना पॉसिबल नहीं है, बल्कि गुमराही का सबब है। तो हम इंशाअल्लाह जब किसी भी उसूल को देखने और ग़ौर करने की और उसको जानने और जांचने की कोशिश करेंगे तो हमारा मेन फोकस होगा क़ुरान, और फिर उस उसूल के हवाले से जब हम उसके मिसदाक को तलाश करेंगे, उसकी तफसीर में जाएंगे, तशरीह ढूंढेंगे, तो फिर हमारे फोकस होगा अहले बैत अलैहिस्सलाम पर। ये हमारी रविश रहेगी इंशाअल्लाह जो भी गुफ्तगू हम कर रहे हैं उस हवाले से। तो अब हम किस बात को देखना चाह रहे हैं, यानी हमने इमाम हुसैन अलैहिस्सलाम के किरदार में एक बात ऑब्ज़र्व की कि इमाम हुसैन अलैहिस्सलाम का किरदार या आपके जो ज़िंदगी है वो अपने साथ बका और दवाम को लेकर आई है, उसके अंदर एक परमानेंस है, उसके अंदर एक ऐसी अजमत है जो बियॉन्ड टाइम एंड स्पेस है, और इमाम हुसैन अलैहिस्सलाम की जो शख्सियत है वो सिर्फ़ और सिर्फ हक़ के हवाले से पहचानी गई है, पहचानी जाती है, और ख़ुद इमाम हुसैन के साथ हक़ के ज़िंदा होने का पूरा एक निज़ाम मौजूद है। یعنی آپ اگر اس بات پر بھی غور کریں، یہ بھی آپ کو ایک معجزہ لگے گا۔ دیکھیں، آج ہم سب اس بات کو دیکھتے ہیں، مشاہدہ کرتے ہیں، گواہ ہیں کہ دنیا میں کتنی زیادہ بے راہ روی، بد کرداری، بے ہدایتی پھیلی ہوئی ہے، اور اس کا بہت زیادہ شکار نوجوان نسل ہے کہ یعنی وہ اپنی نوجوانی میں، اور خاص طور سے اگر آپ غیر مسلموں میں دیکھیں یا مسلمانوں کے اندر بھی ایک بڑی تعداد میں دیکھیں کہ جو ان لوگوں سے متاثر ہیں، تو آپ کو وہ تمام کی تمام چیزیں نظر آئیں گی کہ جو یعنی کہ دین تو کیا اخلاقی معیار سے بھی پست ہیں۔ لیکن کیا یہ بات معجزہ نہیں ہے کہ جب امام حسین علیہ السلام کا نام آتا ہے تو ہمارے بچے اور ہمارے جوان جس طریقے سے امام حسین علیہ السلام کی یاد کی طرف آگے آتے ہیں، آگے بڑھتے ہیں، اور وہاں پر امام حسین علیہ السلام کی یاد کے وسیلے سے انہیں جو بھی ملتا ہے وہ سب اچھا اور خیر اور خوب ہوتا ہے، کہ امام حسین علیہ السلام کے نام کی برکت سے کوئی ایک ایسی چیز، یعنی لوگ اپنی طرف سے اختراعات کر لیں، لیکن امام حسین کے نام پر، امام حسین کے نام سے جڑ کر سوائے اخلاق اور کردار کی بہتری اور خوبی کے انسان کے نصیب میں اور کچھ نہیں آتا۔ یہ ایک معجزہ ہے، اور خاص طور سے اگر آپ دنیا میں اس وقت کے حالات کو دیکھیں کہ کس طریقے سے مختلف انداز سے گمراہی پھیلتی ہے اور پھیلائی جاتی ہے۔ تو بہرحال، تو قرآن ہمیں جس بات کی طرف ترغیب دیتا ہے وہ یہ ہے، یعنی اب یہ خود ہم امام حسین علیہ السلام کی اس سیرت کے پہلو سے اب ہم موٹیویشن لے رہے ہیں، انسپریشن لے رہے ہیں، کہ ہم اپنی زندگی میں جو بھی کام کریں اس میں بقا اور پائیداری ہو۔ یعنی یہ ہمارے لیے پہلا سبق جو ہمارے کردار کے لیے ہم کو مل رہا ہے، وہ یہ ہے کہ ہم جو بھی کام کریں اپنی زندگی میں وہ فنا، ضائع ہونے والا نہ ہو، ویسٹ نہ ہو، بلکہ وہ باقی ہو اور پائیدار ہو۔ آپ کے کام کب باقی رہتے ہیں، کب ویسٹ ہو جاتے ہیں، کب ضائع ہو جاتے ہیں؟ جب انسان اپنا ایم اینڈ آبجیکٹیو حیات دنیا کو بناتا ہے، جو کہ لعب اور لہو ہے قرآن کی اصطلاح میں، قرآن کی روح سے، تو انسان جو بھی عمل انجام دے وہ الٹیمیٹلی ویسٹ ہے۔ سورہ فرقان کی آیت ہے، وَقَدِمْنَا إِلَى مَا عَمِلُوا فَجَعَلْنَاهُ هَبَاءً مَنْثُورًا، کہ اس قسم کے افراد، ان کے جو اعمال ہیں وہ کیا ہیں؟ بکھرے ہوئے غبار کی مانند ہیں، آخرت میں، برزخ، بکھرے ہوئے غبار کی مانند ہیں۔ کہ جس طریقے سے کہ اگر مٹی دھول اڑ رہی ہو تو اس میں چاہے وہ ایک پورے پہاڑ کے برابر بھی کیوں نہ ہو، لیکن وہ ساری ریت کسی کام کی نہیں ہوتی، وہ بکھرا ہوا غبار ہے۔ اور اگر انسان اپنی جو بھی کام کرے اس میں نیت خوشنودی خدا اور فلاح آخرت ہو، تو جو کام بھی آپ کر رہے ہیں وہ باقی اور پائیدار ہے۔ یہ ایک اصول ہے کہ جو خود قرآن کریم ہمارے سامنے رکھتا ہے، کہ یعنی میں آپ کو ایک بہت ہی ویسی مثال، موٹی مثال جیسے کہہ لیں، سامنے کی مثال دے دوں، کہ ایک انسان ہے جو نماز پڑھتا ہے لوگوں کو دکھانے کے لیے یا ریاکاری کے لیے، اس کی نماز کیا ہے؟ ہبا ام منثورہ ہے، بکھرا ہوا گرد و غبار ہے۔ اور ایک انسان ہے کہ جو نماز پڑھتا ہے، نماز ادا کرتا ہے خوشنودی خدا کے لیے اور حکم خدا کی بجاوری کے لیے، اس کی نماز ہمیشہ باقی ہے، اس کی نماز کا اثر کبھی ختم ہونے والا نہیں ہے۔ تو دین نے جو ہم کو موٹیویشن دی ہے وہ کس بات کی موٹیویشن دی ہے؟ کہ اپنی زندگی میں جو کام بھی کرو وہ یہ سوچ کے کرو کہ اس کام کو باقی رہنا ہے، اس کام کو ضائع نہیں ہونا، اور ضائع ہونے और बाकी रहने का क्राइटेरिया हमको बता दिया कि कौन से काम हैं जो ज़ाया हो जाते हैं, कौन से काम हैं जो बाकी रह जाते हैं। जैसे सूरह कहफ़ की आयत है, उसमें भी ये जुमला मौजूद है कि जो हम लोगों की सबसे बड़ी गलतफहमी है कि जिसके पास माल और औलाद और असासे ज़्यादा हो जाएँ वो कामयाब है। अल माल वल बनून ज़ीनतिल ज़ीनतुल हयातिद दुनिया, के माल और औलाद फ़क़त और फ़क़त हयात दुनिया की ज़ीनत है। वल बाक़ियातु सालिहातु खैरुन इंद रब्बिका सवाबन व खैरुन अमला, और जो बाक़ियातु सालिहात हैं यानी बाकी रह जाने वाली नेकियां, वो खुदा के नज़दीक तेरे रब के नज़दीक सवाब में भी खैर हैं और उम्मीद के हवाले से भी खैर हैं। यानी उनसे उम्मीद लगाई जा सकती है कि ये तुम्हारा सरमाया बनेंगी। बाकी रहने वाली नेकियां जैसे रिवायात में मौजूद हैं, आपने किसी इंसान को दीन सिखा दिया, किसी इंसान की नेकी और अच्छाई के रास्ते में तरबियत कर दी, किसी इंसान को सालेह बना दिया, या बल्कि और कोई कुआं खोद दिया कि जिससे लोग गर्मी में पानी पिएं, कोई दरख्त उगा दिया कि जिसके साए में लोग गर्मी में बैठ के आराम कर लें, ये सब बाकियात और सालेहात हैं जो रिवायात में मौजूद हैं। ये सब हमारे दुनिया से जाने के बाद हमारी नेकी के सूरत में बाकी और कायम है। ये दीन की हमारे लिए तरगीब है, ये दीन की हमारे तरबियत है कि जो भी काम करो वो बाकी रहने वाला काम करो। तो इसकी एक एक्सट्रीम हाईएस्ट लेवल की जो एग्जांपल है हमारे सामने वो क्या है, इमाम हुसैन अलैहिस्सलाम का क़याम है कि जो आपने काम किया, जो आपने क़याम फरमाया, तो उस क़याम के असरात क्या हैं, अबदी और दाएमी और बाकी हैं बलिहाज़े हक। तो जैसा कि मैं आपकी खिदमत में अर्ज़ कर रहा था कि ये एक मुहैयरुल उकूल अचीवमेंट है कि यानी एक ऐसी चीज़ है कि जो अक्लों को हैरान कर देती है कि ऐसा कैसे होता है, ऐसा कैसे पॉसिबल होता है। तो अब उस मुकदमे के बाद कि ख़ुद क़ुरान करीम भी हमको इसी राह पर चलने का शौक़ दिला रहा है, हम इसके रीज़न्स को जब तलाश करते हैं तो दो बातें, दो कह लें या तीन कह लें कि दो तीन नुकात सामने रखते हैं कि जिनको अगर हम भी अपनी ज़िंदगी में दाखिल करें, शामिल करें, तो हम भी इस राह हुसैनी पर आगे बढ़ सकते हैं। यानी जो हमारी ज़िंदगी है उसके असरात और उसकी नेकी और उसकी सालेहियत बाकी रहे और कायम रहे। पहली बात कि कोई चीज़ पायदार और बाकी क्यों होती है, किस बिना पर होती है, इसका मेयार क्या है कि एक शय बाकी रहेगी और एक शय मिट जाएगी। इसका असल मेयार है कि जो कि कोई भी शय अगर हक का इंग्रेडिएंट अपने अंदर कितना रखती है और हक के साथ कितना कनेक्टेड है, उसमें कितना हक मौजूद है और कितना हक नहीं है, ये चीज़ इस बात का तायुन करती है कि उसकी बका कितनी है। मैं आपको मिसाल दूँ, या मैं कोई भी खुदा ना खास्ता कंट्रोवर्शियल बात, मैं हमेशा उससे परहेज़ करता हूँ, लेकिन एक सिर्फ समझाने के लिए, ये एक तारीखी हकीकत है, इसमें किसी को भी कोई इनकार नहीं है और ना यहाँ पर किसी की फजीलत ऊपर नीचे करना है कि जो जनाब जैद थे जो मज़लूमाना शहीद हुए और औलाद इमाम हसन थी कि जो बनी अब्बास के हाथों बेदर्दी से कत्ल की गई, इन सब को इमाम, इन्हें जनाब जैद को भी और औलाद इमाम हसन को भी, पांचवें इमाम ने भी और छठे इमाम ने भी, दोनों ने बहुत ज़्यादा रोका था कि आप ये इकदाम ना करें, आप बनू अब्बास पर भरोसा ना करें, उनको हलीफ ना बनाएं। तो बहरहाल उनकी नीयत में शक नहीं है, उनके इरादे में शक नहीं है, लेकिन नतीजा इंसान को जो हासिल होता है या जो नतीजा इंसान के पास आता है वो किस बिना पर आता है कि उसमें हक कितना मौजूद है। और हक अगर हम खुद कुरान से पूछें कि हक क्या है, हक कौन है, तो कुरान करीम की तरफ से हमें एक बड़ा अजीब जवाब मिलता है। हक कौन है? हक खुद खुदा है। ये आयत कुरान करीम में सूरह दुखान में भी है, सूरह हज में भी है, दो तीन मकामात पर है। ज़ालिका बिअन्नल्लाहा हुवल हक, कि बेशक खुदा वही हक है। और इस जगह वअन्ना मा यदउना मिन दूनेही हुवल बातिल, और तुम खुदा को छोड़कर जिसको भी पुकारते हो, जिसके भी पास जाते हो, वो सब बातिल है। हक कौन है? खुदा है। और खुदा का मेयार, खुदा कहाँ पर है, खुदा क्या चाहता है, खुदा किस राह पर लेके चलना चाहता है, उसका मेयार क्या है, उसकी हमारी ज़िंदगी में वो तस्वीर क्या है मशीयत खुदा की, वो नबी है या इमाम है। तो जो भी नबी और इमाम की फरमाइश और मर्ज़ी के मुकाबले में इकदाम करता है, उसको हटा देता है, अपनी राय को उनकी राय पर मुकद्दम रखने की कोशिश करता है, उसकी ज़िंदगी में से क्या चीज़ माइनस हो गई? हक माइनस हो गया। जितनी उसकी नियत थी, जितना उस नियत के अंदर मसला था, उतना हक माइनस हो गया। तो उसूल क्या है कि इंसान की बका और दाएम होने के लिए, चाहे वो इंसान की ज़ात हो या इंसान का काम हो, ये डिपेंड करता है कि उसमें हक कितना है, यानी खुदा कितना है। और कितना खुदा है उसका मेयार हमें कहाँ से पता चलता है? खुद इमाम से पता चलता है। तो इसी बिना पर कि इमाम हुसैन अलैहिस्सलाम का जो क़याम है और आपका जो काम है, उसके अबदी और दाएमी होने की वजह अगेंस्ट ऑल ऑड्स क्या है कि वो 100% हक है, उसमें 100% खुदा है, उसमें एक ज़र्रा बराबर भी गैर खुदा मौजूद नहीं है। और इसी बिना पर इमाम हुसैन अलैहिस्सलाम ने अपने क़याम के लिए अफराद बाकायदा चुने थे, क्योंकि आपके पेश नज़र ये बात थी कि यह क़याम कोई मामूली क़याम नहीं है, ये क़याम एक मामूली, एक आदि, एक नॉर्मल वॉर नहीं है, ये एक जंग नहीं है, बल्कि ये क़याम मिसले क़ुरबानी इस्माईल है कि जिसके असरात को पूरी इंसानियत में क़यामत तक बाकी रहना है। तो इस असर को बाकी रखने की सबसे बड़ी शर्त क्या है कि ये 100% खुदाई काम हो, इसमें 100% खुदा मौजूद हो। तो इमाम की ज़ात में तो मसला नहीं है, इमाम की ज़ात में तो ये प्रॉब्लम नहीं होती कि वहाँ पर इस बात को देखा जाए या गेज किया जाए कि कितना खुदा है और कितना खुदा नहीं है, वहाँ तो सिवाय खुदा के और कोई नहीं है। लेकिन मसला उन लोगों का होता है कि जो इमाम के साथ चल रहे होते हैं, प्रॉब्लम वहाँ पर आती है। तो इसी बिना पर, और यहाँ अगर हम इस बात को समझते हैं, तो फिर हमारी तरफ से सदाफरीन शुहदाए करबला के लिए, कि वो लोग, ये शुहदाए करबला वो अफराद हैं जो इमामत के मेयार पर पूरा उतरें, कि इमामत जब एक ऐसे मिशन को अकम्प्लिश करने निकली है कि जिसमें सिवाय इलाहियात के और कुछ ना पाया जाए, तो उस मिशन को कामयाबी के साथ पाए तकमील तक पहुंचाने में ये इमामत के शरीके कार हैं। मैं यहाँ पर लफ्ज़ इमाम भी नहीं कहना चाह रहा हूँ, इमामत यानी उस हकीकत के शरीके कार हैं अफराद। तो अब हमें ये बात समझ में आ रही है कि जितना ज़्यादा हम हक़ को अपनी ज़ात में, अपने आमाल में, अपने काम में, अपनी सोसाइटी में, अपने माशरे में, जितना ज़्यादा हक़ को इनकलकेट करेंगे, इन्फ्यूज़ करेंगे, दाखिल करेंगे, वो हमारे लिए मौजूद रहेगा, उस हद तक हम इस बात की तवक्को रख सकते हैं कि हमारे काम में पायदारी और बका है। तो अब हमें एक मेयार मिला, अब हमें क़ुरान करीम की बरकत से और इमाम हुसैन अलैहिस्सलाम के और आपके असाब की सीरत पर गौर करके एक मेयार मिला कि हक़ की बिना पर काम करना है। अब इस हक़ को थोड़ा सा और रोशन करते हैं, और मैं आपको दो तीन जुमले इमाम हुसैन अलैहिस्सलाम के ही सुनाता हूँ कि ये बात मैं कोई अपनी तरफ से नहीं कह रहा हूँ कि हक़ खुदा है और ख़ुदा के सिवा कहीं हक़ तलाश नहीं किया जा सकता और खुदाई अकदार और मेयार के अलावा हक़ की कोई बुनियाद नहीं बनती, ये मैं अपनी तरफ से ये बात नहीं कह रहा हूँ। आप अगर इमाम हुसैन अलैहिस्सलाम के जुमले सुने, मैं आपको तीन हवाले देता हूँ। पहला हवाला कि जब इमाम हुसैन अलैहिस्सलाम मदीने से निकल रहे हैं और आपने जनाब मोहम्मद अलमारूफ इब्ने हनफिया, उनके नाम जो ख़त लिखा है उसमें लफ्ज़ हक़ कम अज़ कम 5 या 6 मरतबा आया है 6 सतर के नामे में, ख़त में, और आखिर में आपने ये लिखा है फ़मन क़बेलनी बेकबूल हक़, कि मैं अमर बिल मारूफ और नहीं अज़ मुनकर के लिए निकल रहा हूँ, जो मुझे कबूल करे हक़ के कबूल करने की बुनियाद पर, जो मुझे कबूल करे हक़ के कबूल करने की बुनियाद पर, तो पस अल्लाह फल्लाहु अवला बिल हक़, तो खुदा इस हक़ में और बालातर है, यानी खुदा को कबूल करे, खुदा के हक़ को कबूल करे और ख़ुदा के हक़ की बिना पर हमें कबूल करे अज़ राह हक़ और ख़ुद नुमाइंदा हक़, इस काम के लिए मैं निकल रहा हूँ, ये मेरी तवक्को है। तो इसका मतलब ये है कि जिन लोगों ने इमाम हुसैन अलैहिस्सलाम को कबूल नहीं किया, उन्होंने किसको कबूल नहीं किया, हक़ को कबूल नहीं किया, और जिन लोगों ने इमाम हुसैन अलैहिस्सलाम को कबूल किया उन्होंने हक़ को कबूल किया बर बिनाए कबूलियत खुदा। ये इमाम अलैहिस्सलाम का जुमला। फिर उसके बाद आप करबला के रास्ते में हैं, एक जगह पर पहुंचकर आप खुतबा देते हैं और उस खुतबे में भी आपका जो बुनियादी ज़ोर है वो क्या है, अला तरौना अन्नल हक ला युअमलु बिही, क्या तुम नहीं देख रहे हो कि हक पर अमल नहीं हो रहा है। आप इस जुमले को समझ रहे हैं, इस जुमले पे थोड़ा सा गौर कीजिएगा कि इमाम अलैहिस्सलाम कह क्या रहे हैं। हम जब हक की बात करते हैं तो हम हक की कबूलियत की बात करते हैं, हम हक की एक्सेप्टेंस का जिक्र करते हैं। इमाम अलैहिस्सलाम जो हैं यहाँ पर हक़ की कबूलियत की जिक्र नहीं कर रहे हैं, हक़ पर अमल करने की बात कर रहे हैं। क्या तुम इस बात को नहीं मुलाहिज़ा करते कि हक़ पर अमल नहीं होता, हक़ पर अमल नहीं हो रहा, यानी हक़ को अमल ही करना है। जो हक़ है यानी खुदाई अकदार और खुदाई राहें हैं उनको अमली करना है, तब हक की कबूलियत का हक अदा होता है। ये इमाम अलैहिस्सलाम का जुमला। और फिर जब शब आशूर और रोज़े आशूर, अगर हम इमाम अलैहिस्सलाम के जुमलों को मुलाहिज़ा करें तो हमें खुदा पर आपके ईमान और खुदा पर, जिसे अब तवक्कुल का लफ्ज़ बहुत छोटा हो जाता है, یعنی جس بھروسے کا اور جس طریقے سے کہ امام حسین علیہ السلام نے خدا سے باتیں کی ہیں شب عاشور اور روز عاشور جب تک آپ کی حیات رہی ہے، تو جتنے بھی ورڈز ہمارے پاس ہیں نا اللہ پر بھروسہ کرنے یا خدا پر یقین رکھنے کے حوالے سے، وہ سب بہت پیچھے رہ جاتے ہیں، اور ان کی بنا پر ہم کو یہ سمجھ میں آ رہا ہوتا ہے اگر ہم غور کرنے والے بنے کہ امام حسین علیہ السلام کے حق اور قیام کی بنیاد اور اساس کیا ہے اور کیوں یہ قیام اتنا پائیدار ہے. میں انشاءاللہ کل کی گفتگو میں آپ کو قرآن سے کے حوالے سے، جو قرآن نے جس طریقے سے ان چیزوں کو مثالوں کے ذریعے سے اور شخصیات انبیاء علیہ السلام کے ذریعے سے سمجھایا ہے، کل انشاءاللہ میں اس کا ذکر کروں گا. آج ہم آپ کو امام حسین کے ہی کچھ جملے سنائیں. کل میں نے جیسے امام سجاد علیہ السلام کے حوالے سے بھی آپ سے بات عرض کی تھی آپ کی خدمت میں، کہ اس حالت بیماری میں اپنے پدر بزرگوار کی شہادت کو مشاہدہ کر کے، تمام خاندان والوں کی شہادتوں کو دیکھ کر، اور امام سجاد علیہ السلام نے 11ویں محرم کی شب خدا کی بارگاہ میں عبادت اور سجدے اور شکر میں گزاری ہے. یہ ہے تعلق بحق. یہ وہ انسان ہیں کہ جن کا حق کے ساتھ رشتہ 100% پرفیکٹ ہے، اور یہ اساس اور بنیاد ہے آپ کے کام کے قائم اور دائم رہنے کی. جتنا پرسنٹ ہم اس کو اچیو کر لیں، ظاہر ہے کہ ہم اس 100% پہ جانا پریکٹیکلی ہمارے لیے ناممکن ہے کہ ہم اس مقام پر آ جائیں کہ جہاں پر ذات حق تعالی سے ہمارے تعلقات اس نوعیت کے ہوں کہ جس کا مظاہرہ امام حسین علیہ السلام نے، امام زین العابدین علیہ السلام نے، بی بی زینب سلام اللہ علیہا نے کیا ہے. بہت یعنی ظاہر ہے کہ اس کا ہم سمجھ نہیں پاتے، اس کو عملی کہاں سے کریں گے کہ جس کی حقیقت تک پہنچنا ہمارے لیے اتنا دشوار ہوتا ہے. تو جب شب عاشور امام حسین علیہ السلام نے اس بات کو رفتہ رفتہ اہل حرم پر واضح کرنا شروع کیا کہ اب یہ ہماری زندگی کی آخری رات ہے تمہارے ساتھ، تو اس میں بی بیوں کی طرف سے ظاہر ہے کہ ایک افسوس اور گریہ اور زاری، کے جو امام سجاد علیہ السلام کی روایت ہے خود اپنی پھوپھی کے بارے میں کہ وہ بہت گریہ کیا انہوں نے، تو ان کے لیے امام حسین علیہ السلام نے جو جملے فرمائے ہیں وہ کیا فرمائے ہیں کہ اے میری بہن، اس بات کا خیال رکھو، اعزی بعزاء اللہ، یعنی کہ خدا کے اپنی عزا کو، اس جملے پہ غور کیجیے گا، اپنی عزا کو، اپنے گریے کو، اپنے دکھ کو خدا میں قرار دے دو، اپنا دکھ خدا کو سونپ دو. جس طریقے سے کہ قرآن کریم نے حضرت یعقوب علیہ السلام کے جملے کے، جب آپ کے فراق یوسف میں آپ بہت اذیت میں تھے تو کیا جملے نقل کیے، انما اشکو بثی و حزنی الی اللہ، کہ میرے جو بھی شکوہ ہے، جو بھی رنج ہے، جو بھی غم ہے، وہ سب کا سب خدا کی بارگاہ میں، کسی بھی انسان سے کچھ نہیں ہے. کہ جب ان کے گھر والے کہتے تھے کہ آپ اس غم میں جان دے دیں گے، تو وہ یہ کہتے تھے کہ میرا جو بھی غم ہے وہ خدا کے لیے، خدا کی طرف ہے. اے بہن، اپنی عزا کو خدا کے لیے، خدا میں قرار دو، اور اس بات کو اچھے طریقے سے یاد رکھو کہ بے شک جتنے بھی زمین والے ہیں وہ سب کے سب موت سے دوچار ہو جائیں گے، اور جو اہل آسمان ہیں وہ بھی باقی رہنے والے نہیں ہیں، اور ہر شے، یہ آیت قرآن ہے، کل شیء ہالک الا وجہ اللہ، قرآن میں ہے کہ الا وجہ، امام فرما رہے ہیں کہ وجہ اللہ کے سوا ہر چیز ہلاک ہونے والی ہے۔ وہ خدا کون ہے جس نے مخلوقات کو اپنی قدرت سے پیدا کیا اور ان سب کو موت دینے کے بعد ایک دن وہ پھر اپنی قدرت سے ان کو ہمیشہ ہمیشہ کی زندگی میں دوبارہ اٹھا کے کھڑا کر دے گا۔ ہم جب مصیبت کا شکار ہوتے ہیں، ہم جب پریشانی میں مبتلا ہوتے ہیں، تو ہماری ساری توجہ اپنی پریشانی پر ہوتی ہے، اور ہم اگر اس عالم میں، اس حالت میں خدا کو پکارتے بھی ہیں تو صرف اس لیے پکارتے ہیں کہ میری پریشانی کو دور کر دے۔ اس کے علاوہ خدا کی یاد ہمیں اور کسی عنوان سے نہیں رہتی ہے۔ جب ہم کسی پریشانی اور مصیبت میں، اور چہرائے کہ یہ مصیبت کہ جو شب عاشور میں اور روز عاشور میں، کہ جو امام حسین علیہ السلام اور آپ کے رفقاء اور حرم کے سامنے تھی، وہ مصیبت۔ اور ایک جملہ میں آپ کو سنا کے مصائب سے اور نزدیک ہو جاؤں، مصائب کے مرحلے میں داخل ہو جاؤں، کہ انشاءاللہ آج بھی ہم امام سجاد علیہ السلام کے حوالے سے ہی کچھ مصائب کو اور ذکر کریں گے انشاءاللہ، کہ جو جناب علی اصغر کی شہادت ہے، جو امام حسین علیہ السلام سے پہلے آخری شہادت ہے، اس شہادت کے انجام پانے کے بعد ایک جملہ ہے امام حسین علیہ السلام کا، اور وہ جملہ کم از کم میرے بس میں یا میرے جیسے کسی انسان کے بس میں نہیں ہے کہ اس کی کوئی تفسیر بیان کر سکے۔ ہونا علیہ ما نزل بی، یہ جو مجھ پر نازل ہوا ہے، یعنی یہ جو سخت ترین آزمائش میرے اوپر آئی ہے، ہونا علیہ، یہ بھی میرے لیے آسان ہے، یہ سخت ترین آزمائش بھی میرے لیے آسان ہے۔ کیوں آسان ہے، کیسے آسان ہے؟ انہ بعین اللہ، اس لیے آسان ہے کہ یقیناً یقیناً یہ خدا کی نظروں کے سامنے، خدا کی نظروں کے سامنے ہے، یہ امام حسین ہے، اور وہ آپ کے اصحاب اور رفقاء اور شہداء ہیں کہ جو آپ کی ذات میں جنہوں نے اپنے کو فنا کیا۔ اور جب انسان اس مقام اور اس معیار پر آتا ہے تو اس کا کام چاہے دنیا کے اسباب و علل میں سے ایک بھی اس کا ساتھ نہ دے، لیکن اس کے کام کو خدا کی طرف سے وہ پائیداری اور بقا اور دوام نصیب ہوتی ہے کہ جس کو مٹانا، بلکہ جس کو ہلکا کرنا کسی کے بس کی بات نہیں ہے۔ یہ امام حسین علیہ السلام کے کردار نورانی کا ایک درخشاں پہلو ہے کہ جو ہمارے لیے قابل تعصی اور پیروی ہے، کہ ہمیں بھی اسی فکر میں جانا ہے، ہمیں بھی اسی فکر میں رہنا چاہیے کہ ہماری زندگی کے کام بقا ہو، پائیداری ہو، ہم اس دنیا میں رہیں نہ رہیں، لیکن ہمارے نام عمل میں نیکیوں کا سلسلہ باقی رہے۔ اور یہ جو امام حسین علیہ السلام اور آپ کے خاندان والوں نے، آپ کے اصحاب نے 10 محرم کو جو قربانی دی، جناب زینب سلام اللہ علیہا، امام سجاد، تمام بیبیاں اور چھوٹے چھوٹے معصوم بچے، انہوں نے اس بات کو یقینی بنایا کہ اس کامیابی کا ایک، اس قربانی کا ایک ذرہ بھی ضائع نہ ہونے پائے، اور وہ قربانی بحسن و خوبی پائے تکمیل تک اور اپنے کمال تک پہنچے۔ اور اس مرحلے میں مصائب کس طریقے سے برداشت ہوئے، کس طریقے سے سہا ہوگا، کہ جیسے علماء، ایک جملہ اور یہ مجھے اچھی طرح یاد ہے کہ میں جب بہت چھوٹا تھا تو مجھے یہ چیز بہت زیادہ ایک احساس दामनगीर होता था, बहुत ज़्यादा यह एहसास तकलीफ़ देता था कि हम शहदाए करबला के हवाले से बहुत ज़्यादा ज़िक्र करते हैं, उनकी शहादत का, उनकी कुर्बानी का, उनके कत्ल का बहुत ज़्यादा ज़िक्र करते हैं, लेकिन शायद हम इमाम सज्जाद अलैहिस्सलाम की उस तकलीफ़ और अज़ियत को महसूस नहीं कर पाते कि जो 10 मुहर्रम से शुरू होकर कम से कम 40 दिन तक जारी रही है। किस तरीके से इमाम हुसैन अलैहिस्सलाम ने उस जंजीर और रसन को बर्दाश्त किया, किस तरीके से इमाम सज्जाद अलैहिस्सलाम ने अपनी फूफियों और माँ बहनों को इस हालत में देखा, किस तरीके से इमाम सज्जाद अलैहिस्सलाम ने अपनी नज़रों के सामने अहले बैत के बच्चों को ऊँटों से गिरकर शहीद होते हुए देखा, और इसी बिना पर कि जब इमाम अलैहिस्सलाम का गिरिया जो आपने करबला के बाद 35 साल गुजारे हैं, तो कोई दिन ऐसा नहीं था कि इमाम अलैहिस्सलाम का गिरिया पिदरे बुज़ुर्गवार और उस कुर्बानी उस पर ना हो। और जब किसी ने आपको याद दिलाने की, किसी ने आपको तसल्ली देने की कोशिश की कि ऐ फ़र्जंद रसूल, शहादत आपकी मीरास है, तो इमाम अलैहिस्सलाम क्या फरमाते थे कि शहादत यकीनन हमारी मीरास है, लेकिन माओ बहनों का बेपर्दा होकर बाज़ार में जाना, हज़ारों तमाशाइयों का इस मज़लूमियत के तमाशे के लिए मौजूद होना, कि यह भी हमारी मीरास है। और जिस तरीके से आप फरमाते थे कि कहाँ सबसे ज़्यादा अज़ियत हुई, करबला में नहीं हुई, अश्शाम अश्शाम अश्शाम, कि किस तरीके से इमाम अलैहिस्सलाम ने इन मराहिल को बर्दाश्त किया होगा, इस अज़ियत को सहा होगा, ये हमारे तसव्वुर से बाहर है और इसका हम कम एहसास करते हैं, कम इस तकलीफ़ को महसूस करने की कोशिश करते हैं। ये काफ़िला, जैसे कल मैंने अर्ज़ किया था कि दमिश्क के बाज़ारों से गुज़रा, दरबार में गया, और वहाँ पर इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम ने कमाल शुजाअत के साथ यजीद की बिछाई हुई बिसात को उसके मुंह पर उलट दिया, और उसके बाद थोड़े दिनों के बाद यजीद अहले बैत को पहले अज़ाए इमाम हुसैन मनाने की इजाज़त देने पर मजबूर हुआ दमिश्क में, और फिर उसके बाद उसने अहले बैत की रिहाई का हुक्म दिया। तो इमाम सज्जाद को बुलाकर कहता है कि मैं चाहता हूँ कि अब आप मदीने तशरीफ़ ले जाएं, और जो कुछ भी आपके साथ हुआ मुझे उसका बहुत अफसोस है, और मैं ये चाहता हूँ कि आपके वालिद के इस कत्ल के बदले में आपको खून बहा कुछ दे सकूँ। उस वक्त इमाम अलैहिस्सलाम ने अपने सर को झुकाया और बस एक जुमला कहा कि ऐ यजीद, मैं हुसैन का खूनबहा लेने का हक़ नहीं रखता हूँ। जब क़यामत के दिन हुसैन की माँ हुसैन का खून भरा कुर्ता लेकर खुदा की बारगाह में फरियादी बनकर आएगी, तो हुसैन की माँ को जाके खून बहा दे देना। उसके बाद फिर आप फरमाते हैं कि यजीद, वो कहता है कि आप क्या चाहते हैं, आपकी क्या ख्वाहिश है। आप कहते हैं मेरे तीन बातें हैं, पहली बात ये कि मेरे वालिद का, वालिदे ग्रामी का सर मुझे लौटा दो, दूसरा ये कि जो हमारा लूटा हुआ सामान है वो वापस कर दो, और उसकी वजह आप सुनेंगे कि इमाम अलैहिस्सलाम ने क्या वजह बयान फरमाई उस लूटे हुए सामान को वापस लेने की, कि उस सामान में मेरी दादी जहरा के हाथों के सिले हुए कपड़े मौजूद हैं, इसलिए हम उस सामान को वापस लेना चाहते हैं, और तीसरा ये कि अगर तुम जिस तरीके से तुमने हमारे ख़ानदान के सारे मर्दों को कत्ल करा दिया, अगर तुम मेरे कत्ल का भी इरादा रखते हो, तो एक ऐसे अमानतदार इंसान को मुकर्रर कर दो जो इन बीबियों को बहिफाजत मदीने तक पहुंचा दे। यजीद कहता है कि सरे हुसैन के बारे में आपकी ख्वाहिश पूरी नहीं हो सकती। फिर ये कहता है कि आपका जो भी माल व असबाब है वो आपकी खिदमत में हाजिर है और मैं आपके कत्ल का कोई इरादा नहीं रखता हूँ और आप ही अपने हरम को लेकर मदीने वापस जाएं। और इमाम सज्जाद अलैहिस्सलाम जब मदीने पहुँचते हैं, मदीने के करीब आते हैं, बशीर को मस्जिद नबवी की तरफ, महल्ले बनी हाशिम की तरफ रवाना करते हैं। मदीने में कोहराम बरपा होता है और एक जुमला बस सुनते जाएं इमाम सज्जाद अलैहिस्सलाम का कि जब ये काफिला इस हालत गिरिया उजारी में हरम पैगंबर और क़ब्र फ़ातिमा तक पहुंचता है तो उस वक्त इमाम सज्जाद अलैहिस्सलाम ने एक अजीब जुमला कहा है कि अगर रसूल खुदा ये वसीयत करके जाते कि मेरे बाद मेरी औलाद से उनकी मवद्दत नहीं बदसलूकी करना, उन पर जुल्म करना, तो जितना जुल्म हमारे ऊपर रवा हुआ है इससे ज़्यादा जुल्म मुमकिन नहीं हो सकता था। लानतुल्लाह अलल कौम अज़्ज़ालिमीन, परवरदिगारा उन तमाम ज़ालिमीन से जिन्होंने उस वक्त अहले बैत के हक़ को गस्प किया और उन पर जुल्म किया और जिन्होंने उनके बाद अहले बैत के हक़ में जुल्म किया, ए खुदा तू उन सब का बदला लेने वाला है और या रब्बल आलमीन तू हमें इस काबिल फरमा कि हम कायम आले मोहम्मद के साथ शामिल होकर इस मजलमे के इस मजलूमियत का हिसाब लें इंशाअल्लाहुल अज़ीज़। या रब्बल आलमीन तू हमें इस काबिल और इस लायक बना कि हम सीरत इमाम हुसैन, किरदार हुसैनी के जो गौहर और मोती बिखरे हुए हैं उनकी कदरदानी करने के काबिल हों और उन्हें अपनी ज़िंदगियों में शामिल करने की हमें तौफीक अता फरमा। जहाँ जहाँ मोमिनीन और मोमिनात दुनिया में बीमारी, कोरोना की मुसीबत और मुश्किल में मुब्तला हैं, खुदा उनको जल्द अज़ जल्द सेहत अता फरमाएँ। जिन लोगों की मईशत और माश इस बिना पर सख्ती से दोचार है, खुदा उनकी तमाम परेशानियों को दूर फरमाएँ और रब्बल आलमीन हमारी दुनिया और आखिरत की सआदत को कामिल फरमाएँ। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व आले मुहम्मद, वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।